مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، پروگرام ہے راؤنڈ ٹیبل، میں ہوں آپ کی میزبان شہناز عزیز، اور اس وقت ہمارا موضوع ہے بھارت کے زیر انتظام کشمیر میں انتخابات، مختلف پارٹیوں کا مینیفیسٹو، بنیادی مسائل اور احتجاج۔ تو جیسا کہ نام سے ہی ظاہر ہے کہ ہم جن مسائل پر بات کریں گے ان میں انتخاب کا پہلا مرحلہ آج شروع ہوا ہے، کشمیر میں بھی، جہاں پہ تین علاقے ہیں، لداخ، جموں اور کشمیر۔ تو زیادہ تر ہمیں پرم نظر آئی آج کی پوری ووٹنگ، لیکن اس انتخابات میں کچھ بنیادی مسائل موجود ہیں، اور اس کی ایک بڑی وجہ یہ ہے کہ سن 2014 کے الیکشن کے بعد کشمیر میں امن و امان کی صورتحال میں خاصی خرابی آئی، اور بہت سے ایسے مسائل نے سر اٹھایا جو پہلے موجود نہیں تھے، اور ان میں سے ایک ایشو جو ہے وہ 35A کی ہے، جو کہ آئین کا ایک آرٹیکل ہے، اور بی جے پی کے مینیفیسٹو میں یہ بات شامل ہے کہ اب وہ، یعنی اس کے انتخابی وعدوں میں، کہ وہ اس چیز کو ختم کرنے کی کوشش کرے گی۔ تو اس پہ پہلے بھی بہت احتجاج ہوتا رہا، اب بھی پارٹیاں احتجاج کر رہی ہیں۔ اس کے علاوہ ایک اور بڑا مسئلہ کشمیر میں ایک شاہراہ کی ناکابندی ہے 2 دن کے لیے ہفتے میں، تو یہ بھی لوگوں کا کہنا ہے کہ ایک ایسے موقع پر جب انتخابات ہو رہے تھے تو ایسا نہیں ہونا چاہیے تھا، لیکن ظاہر ہے کہ حکومت کا موقف یہ ہے کہ انتخابات میں امن و امان قائم رکھنے کے لیے ہی فوجوں کی اور مختلف چیزوں کی نقل و حرکت کی ضرورت تھی۔ تو اس وقت ہمارے میں کافی ہمارے مہمان شامل ہیں، لیکن اس وقت ہمارے ساتھ ہیں سارا حیات شاہ، جو کہ اسپوکس پرسن ہیں جموں اینڈ کشمیر نیشنل کانفرنس کی، اور وحید الرحمان صاحب، جن کا تعلق پیپلز ڈیموکریٹک پارٹی سے ہے، اس کے ایک نوجوان لیڈر ہیں، اور میرا خیال انجم بھی کوشش کر رہے ہیں باقی لوگوں کو ملانے کی۔ تو آپ دونوں کو خوش آمدید پروگرام میں، اور بہت شکریہ۔ آپ کو آواز آ رہی ہے دونوں کو میری، سارا اور وحید الرحمان صاحب؟ اچھا سر، آپ کو بھی آ رہی ہے؟
جی آ رہی ہے۔
اچھا تو سر آپ سے شروع کرتے ہیں، میں آپ سے یہ پوچھوں گی کہ آپ جموں اینڈ کشمیر نیشنل کانفرنس کی ترجمان ہیں، آپ ایک مجموعی طور پر بتائیے کہ اس وقت جو ہے آپ کی پارٹی کا مینیفیسٹو کیا ہے، اور کس چیز پہ سب سے زیادہ آپ لوگ جو ہیں اپنی توجہ مرکوز کیے ہوئے ہیں، وہ کون سی عوامی مطالبہ ہے جس پہ آپ لوگ کام کر رہے ہیں؟
دیکھیے، ہماری جو ریاست ہے جموں اور کشمیر، جب ہمارا ایکسیشن ہوا تھا یونین آف انڈیا کے ساتھ، تو وہ کانسٹیٹیوشنل سیف گارڈ سے بیسڈ تھا، اور جو باقی ریاستوں کا مرجر ہوا تھا تو ان کے طرح ہمارا رشتہ نہیں ہے جموں کشمیر کا یونین آف انڈیا کے ساتھ۔ تو جو یہ کانسٹیٹیوشنل سیف گارڈز تھے، یہ اس وقت کنڈیشن رکھی گئی تھی کہ جب تک یہ کانسٹیٹیوشنل سیف گارڈز رہیں گے تب تک جو ہے یہ ایکسیشن کامیاب رہے گا، برقرار رہے گا۔ لیکن آج ہمیں دھمکیاں دی جاتی ہیں، جو سینٹر میں حکومت ہے بی جے پی کی، آر ایس ایس کی، وہ یہ کہتے ہیں کہ آج ان کا پورے ملک میں اسی بات کے اوپر جو ہے الیکشن کیمپین چلتی ہے کہ بھائی 370 کو ہٹا دیں گے، 35A کو ہٹا دیں گے۔ لیکن اگر ان کو ہٹا دیا جائے تو میرے خیال پھر جو ہمارا یونین آف انڈیا کے ساتھ رشتہ ہے وہ بھی نہیں رہتا ہے۔ تو یہ بڑا ضروری ہو گیا ہے، جس طرح میں نے پہلے بھی آپ سے جب بات کری، میں نے آپ کو کہا کہ جب ہم الیکشن لڑتے تھے تو لوگ کہتے تھے بھائی مسئلہ کشمیر جو ہے، کشمیر ایشو ہے، اس کی بات کریں، الیکشن سے کہیں یہ کمزور تو نہیں ہو رہا ہے۔ تو ہم دونوں چیزوں کو علیحدہ کر کے کہتے تھے کہ بھائی جو ہم الیکشن لڑتے ہیں یہ لوکل ایشوز، ڈیلی ایشوز کو ڈیل کرنے کے لیے لڑتے ہیں، لیکن جو آپ مسئلہ کشمیر کی بات کرتے ہیں وہ وہی کا وہی ہے۔ اس میں ہندوستان اور پاکستان کو، کشمیر کو ساتھ لے کے چلنا ہوگا، تمام سٹیک ہولڈرز کو ساتھ لے کے چلنا ہوگا، بات چیت ہوگی، اور اس مسئلے کا کوئی حل نکالنا ہوگا پولیٹیکلی۔ اور جہاں تک الیکشنز کی بات ہے، الیکشنز روز مرہ کے مسائل کو حل کرنے کے لیے ہے، امپلائمنٹ، پاورٹی، ہیلتھ سیکٹر، ایجوکیشن سیکٹر، اور اسی طرح باقی چیزیں جو ریاست کے لیے ضروری ہیں۔ तो आज जब नौबत इस बात पे आ चुकी है कि हमें ये कहा जाता है कि अगर बीजेपी इलेक्शन जीत गई, लोगों को ये कहा जाता है कि भाई आप वोट दीजिए बीजेपी को ताकि हम जम्मू कश्मीर से 370 को हटा दें, 35 ए को हटाएं, तो इस बार हम लोगों को इसलिए गुजारिश ज्यादा बहुत ज्यादा एफर्ट्स के साथ कर रहे थे कि भाई आपको अपने वोट का इस्तेमाल करना चाहिए क्योंकि हमारी ये जो खसूसी पोजिशन है इसको बचाना है, इसको हम छिनने नहीं दे सकते हैं अपनी रियासत से क्योंकि यही हमारी पहचान है और यही एक कंडीशनल इल्हाक था जो उस वक्त हुआ था।
अच्छा, तो सारा मैं
और अगर हमारी देखिए अगर एक तंजीम को एक मेजॉरिटी मिलती है रियासत में, देखिए क्या हो गया है आज ओवरनाइट जो एजेंसीज के जरिए पार्टियां बन चुकी हैं, तो मैं ये नहीं कहती कि पार्टियों का बनना कोई गलत है, हर जगह बनती है, लेकिन मेरा सवाल ये है कि अगर हमारे तीन प्रोविंसेस हैं जम्मू कश्मीर के अंदर, कश्मीर प्रोविंस हो गया, जम्मू प्रोविंस हो गया, लद्दाख प्रोविंस हो गया, तो लद्दाख और जम्मू में तो तंजीमें नहीं खड़ा हुई हैं, सिर्फ कश्मीर में ओवरनाइट पार्टियां क्रिएट की गई हैं, तो किस मकसद से की गई है? ताकि लोग डिवाइड हों, हमारा वोट डिवाइड हो, मेजॉरिटी ना आए किसी भी एक तंजीम की, और जो असेंबली में है हम कोई डिसीजन ना ले सके क्योंकि हम कल को कोई रेजोल्यूशन पास करें असेंबली में कि भाई हमारे को अपनी 353 पोजीशन वापस चाहिए जो 53 से पहले हमारे कानून लागू होते थे, हमें वापस रियासत उस तरह चाहिए, लेकिन जब हमें डिवाइड किया गया है तो जाहिर सी बात है जो है कि काफी जो है तंजीमें आ गई हैं, तो एक पार्टी तो फिर कश्मीर से आ नहीं पाएगी ना हुकूमत के अंदर।
अच्छा, लेकिन मैं यहाँ पे एक बात कहूंगी सारा हयात साहिबा कि जाहिर है कि ये तो एक कानूनी हक है पार्टियों का बनना, ये जैसे कि आपका आर्गुमेंट है कि कहीं और नहीं हो रहा, सिर्फ वादी वैसे क्यों?
मैंने ये आपसे खुद कहा कि ये एक हक है तंजीमों का बनना, लेकिन सवाल तब खड़े होते हैं कि ये सिर्फ कश्मीर प्रोविंस,
मैं यही कह मेरा जुमला यही था, यही मैं कह रही थी कि आपने जैसा कि कहा कि किसी एक जगह क्यों बन रही है, तो हम इस पर अभी बात करेंगे, मजीद भी सवाल आते हैं, लेकिन हमारे साथ एक और हमारी मेहमान डॉक्टर दरख्शां अंद्राबी जो हैं, जो भारतीय जनता पार्टी की लीडर हैं, शामिल हुई हैं। मैं खासतौर पर दरख्शां साहब आपका इसलिए शुक्रिया अदा करूंगी, मुझे पता है कि कुछ देर पहले आपको ड्रिप लग रही थी और आपकी तबीयत खासी खराब है, तो बहुत शुक्रिया हमारे प्रोग्राम में आने के लिए और हिस्सा लेने के लिए। जी, हमारे साथ इस वक्त सारा हयात है, उनकी आवाज आपने सुनी होगी, और वहीद रहमान साहब है PDP के। तो मैं आपसे इससे पहले कि मैं उनसे पूछूं, मैं आपसे एक बात पूछना चाहती हूं, क्योंकि बात हो रही थी हमारी 35A पर, और जाहिर है कि ये भारतीय जनता पार्टी के मैनिफेस्टो में एक मेन चीज है कि उन्होंने वादा किया है इसको खत्म करने का, तो किस तरह आप कश्मीर के लोगों के हालात को देखते हुए, उनके स्टैंड को देखते हुए, मुख्तलिफ पार्टियों के, आप क्या कहेंगी कि किस हद तक काबिले जवाज है ऐसा करना?
देखिए, जहाँ तक 35A और 370 का सवाल है, ये गवर्नमेंट ऑफ इंडिया ने जब हमें दिया था तब एक गिफ्ट के तौर पे दिया गया था, और फिर जब PDP की हुकूमत थी तभी इसके बारे में कानून लाया गया था, और PDP और MC के टाइम पे भी असेंबली में इसके लिए कानून लाया गया था। ये तब से ही पूरा ये लग रहा था कि टाल मटोल हो रहा है या ये उस ट्राली पे खड़ा है कि कुछ ना कुछ इसमें होना है। अब जबकि BJP ने एक स्टैंड लिया है, अपने मैनिफेस्टो में लाया है, पिछली बार भी था इसमें मैनिफेस्टो में, लेकिन ऐसा नहीं हुआ। अब जबकि अमित शाह जी ने कहा है 2020 तक ये हम खत्म करेंगे, देखिए इससे मैं भारतीय जनता पार्टी की हूँ, मगर पहले कश्मीर के बारे में भी सोचना है, जम्मू कश्मीर के एक स्पेशल स्टेटस के बारे में सोचना है। अगर वहाँ हालात खराब होते हैं, ये हमें एक स्पेशल स्टेटस जब दिया जाता है, एक गिफ्ट दिया जाता है, फिर इसको वापस लेना मुश्किल रहता है और इससे बड़े हालात खराब हो जाएंगे। और चूंकि आप देखते ही हैं कि सारी पार्टियां एकजुट हो गई है, और मुझे नहीं लगता है कि हमारी पार्टी को ये करना चाहिए।
अच्छा, मैं PDP की क्योंकि बात हुई, तो कुछ देर पहले मेरी नईम साहब से बात हो रही थी, इसी पार्टी के लीडर जो हैं और साबिक वजीर, तो उन्होंने ये वजाहत की कि मैं दरख्वास्त करूँगी क्योंकि आप लोग माइक्रोफोन पर हैं, तो अगर थोड़ी देर अगर आप लोग अपने टेलीफोन्स पर بات نہ کریں کیونکہ ہمیں بیچ میں سے آپ کی آواز بھی آ رہی ہے پروگرام کے. تو انہوں نے یہ کہا کہ یہ واجپائی صاحب کے دور میں ہوا کہ ہم نے اتفاق کیا پی ڈی پی نے کہ ہم بی جے پی کے ساتھ اس قانون کے بارے میں بھی اور بہت سی چیزوں پہ, لیکن یہ کہا گیا کہ انہوں نے ہمیں رائٹنگ میں دیا کہ اس پر کوئی حرف نہیں آئے گا, یعنی یہ جو آرٹیکل ہے یہ اپنی جگہ قائم رہے گا. تو ان کا کہنا یہ تھا کہ یہ الحاق کی وجہ ہی یہ تھی کہ ہم اس پہ ہو گیا تھا کہ کشمیر کی جو ایک خصوصی حیثیت ہے وہ برقرار رہے گی اور یہاں کوئی باہر کا آدمی جائیداد نہیں خرید سکے گا. اچھا, میں وحید الرحمان صاحب آپ سے پوچھوں گی, کب تک آپ نے دونوں کی باتیں سنی ہماری مہمان کی, آپ کچھ مزید اس پہ کہنا چاہیں.
جیسے پہلے نیشنل کانفرنس کی سپوکس پرسن سارہ حیا نے کہا کہ جب انسٹرومنٹ آف ایکسیشن ہوا, جب الحاق ہوا ہندوستان کے ساتھ, تو اس وقت جو کانسٹیٹیوشنل گارنٹیز ہے ان سب کانسٹیٹیوشنل گارنٹیز میں جموں کشمیر کیونکہ ایک مسلم میجورٹی اسٹیٹ ہے, تو ہمیں ایک مسلم میجورٹی اسٹیٹ کی وجہ سے اس وقت جب ہم نے الحاق کیا کیونکہ سارے مسلم میجورٹی ایریاز پاکستان کے ساتھ جا رہے تھے اور ہم ہندوستان کی طرف آئے کیونکہ ہندوستان میں جو جمہوری کلچر تھا اس کلچر کو ہم نے ایمبریس کیا, ڈائیورسٹی کو ایمبریس کیا, اور اس کا نتیجہ تھا کہ جموں کشمیر اسٹیٹ کو ایک اسپیشل اسٹیٹس ملا جس میں آرٹیکل 35 اے بھی ملا ہے. اور آرٹیکل 35 جو ہمیں ایک سٹیزن شپ رائٹس دیتا ہے تاکہ یہاں کی ڈیموگرافی چینج نہ ہو, بیکاز کشمیر کا جو پاکستان سائڈ کا کشمیر ہے ایک ڈسپیوٹیڈ جو نیچر ہے اس کانسیپٹ کا, تو یہاں پر سب لوگوں کے خدشے ہیں کہ کوئی بھی طرح, چاہے ہندوستان ہو یا پاکستان ہو, کوئی بھی سرکار یہاں کی ڈیموگرافی کو چینج نہ کرے. تو اس کانفلکٹ کی وجہ سے کہ لائن آف کنٹرول ہے, انٹرنیشنل بارڈر نہیں ہے اور ایک ڈسپیوٹیڈ نیچر ہے اور سارے مسائل ابھی سیٹل ہی نہیں ہوئے ہیں, علیحدگی کی پسند لوگ بھی ہے یہاں پر, جمہوریت پسند بھی ہے, تو یہ سب چیز کافی لوگوں میں انسیکیورٹیز ہے کہ اس وقت بی جے پی یا مرکزی سرکار کا یہ 35A کا مدعا اٹھانا, آرٹیکل 370 کا اٹھانا, کہ ان کی جو نیت ہے اس میں کہیں نہ کہیں خرابی ہے. ہمارے ساتھ انہوں نے الائنس کیا اور اس الائنس میں ایجنڈا آف الائنس جو بنا اس میں بہت کلیئرلی ہم نے کہا کہ ہماری کانسٹیٹیوشنل پوزیشن سٹیٹس کو پہ رہنی چاہیے, ہماری کانسٹیٹیوشنل پوزیشن میں ہم ایروجن ایکسپٹ نہیں ہے, جبکہ کافی بار ایروجن ہوا ہے چاہے کانگریس میں اور بی جے پی میں, دونوں گورنمنٹس نے کیا ہے. تو اس وقت بی جے پی نے یہ کلیئرلی کہا کہ ہم جموں کشمیر کی کانسٹیٹیوشنل پوزیشن کو ایکسپٹ کرتے ہیں اور اسے ایروجن بھی نہیں کریں گے, لیکن جو ہی دلی میں اب کیونکہ الیکشن کا موسم ہے اور الیکشن کے موسم پہ ہر وقت نہ صرف بی جے پی بلکہ کانگریس بھی ایسے مدعے اٹھاتی ہے اور کشمیر کا مدعا پہلی بار ہندوستان کے الیکشن میں سب سے بڑا بن گیا ہے, تو ہمارے لیے امن کی بات ضروری ہے, ہمارے لیے ہندوستان اور پاکستان کے بیچ بات چیت ہونی چاہیے, اور ہم سمجھتے ہیں کہ جموں کشمیر شوڈ بیکم دی ایپیسینٹر آف پیس اینڈ اٹ شوڈ بیکم اے فیسیلیٹیٹنگ برج بٹوین انڈیا اینڈ پاکستان, بٹ بوتھ کنٹریز آر یوزنگ اٹ ایز اے بلیڈنگ گراؤنڈ. تو ہمارا مدعا جو سارا ہے کہ جموں کشمیر کی وجہ سے آپ لڑائی کر رہے ہیں, اس کی وجہ سے بات چیت ہونی چاہیے, امن تراکی کی بات ہونی چاہیے, اور ساتھ ہی ساتھ جو ہمارے کانسٹیٹیوشنل پوزیشن ہے اگر اسے کوئی چینج لانے وہ جموں کشمیر کے لوگ فیصلہ کریں گے, نہ کہ دلی میں لوگ فیصلہ کریں گے کہ یہاں پر کون سا کانسٹیٹیوشن رہے گا, کون سا امینڈمنٹ ہوگا, کب چینج ہوگا. آج یہاں پر گورننس رول ہے,
جی گورننس رول. میں تھوڑا سا ہمیں ان ڈیٹیل سے جانے سے پہلے تھوڑا سا میں چاہتی ہوں کہ ہم اس کو انتخابات پہ ہی مرکوز رکھیں, اور ہمارے ساتھ اس وقت پروفیسر حمیدہ نعیم صاحبہ ہیں, کشمیری یونیورسٹی کی تجزیہ کار ہیں. حمیدہ نعیم صاحبہ, میں پہلے تو آپ کو بتا دوں ہمارے ساتھ سارہ حیات ہیں, ڈاکٹر درخشاں اندرابی ہیں, اور آپ ابھی سن رہی تھیں وحید الرحمان صاحب کو. میں آپ سے یہ معلوم کرنا چاہتی ہوں کہ اس پہ تو خیر 35A پہ تو بات ہوئی اور آپ بھی جو کچھ کہیں گی میں سنوں گی, لیکن میں خاص طور پہ آپ سے یہ پوچھنا چاہتی ہوں کہ اس وقت بہت سے لیڈر جو ہیں گھروں میں نظر بند ہیں اور احتجاج ہے شاہراہ کی وجہ سے, تو آپ کیا سمجھتی ہیں کہ کشمیر میں اس یہ جو 2019 کے انتخابات ہیں اس کا آپ سن 2014 کے انتخابات سے کس طرح مقابلہ کریں گی؟
مقابلہ تو ہم مطلب ان تب بھی یہ آرمی آپریشن ہے, لیکن آج انہوں نے اس طرح انٹینسیفائی کیا آرمی آپریشن کے پورے کشمیر کو ایک گیرزن میں آج تبدیل کیا. آج اگر آپ کشمیر کی گلیوں کوچوں میں آئیں گے تو ہر جگہ آپ کو صرف فورسز نظر آئیں گے, اور اگر دیکھیں گے کہ پچھلے دنوں نے ایک آرڈر بھی نکالا جب تک الیکشن ہوگا تب تک شاہراہ جو ہماری ہے ہائی وے وہ ہفتے میں دو دن بند رہے گی, تو اس کا مطلب ہے بالکل اسٹرینگولیٹ کیا گیا ہے لوگوں کو, اس طرح اتنے ٹریمنڈس دباؤ میں لایا گیا ہے, اور یہاں سے جو ہماری ساری حریت کی قیادت ہے جو اپوزیشن ہے مطلب اس سب کا وہ سارے انڈر ٹریمنڈس اٹیک اور موسٹ آف دیم ان جیل, वो सारे जेल में है। और दूसरी बात यह है कि हर एक इंस्टीट्यूशन अब इस्तेमाल किया गया है अगेंस्ट रेजिस्टेंस लीडर्स, वेदर इट इज एनआईए, वेदर इट इज इनकम टैक्स डिपार्टमेंट, इस सब के साथ, मतलब खास कर ये इलेक्शन जब होने वाला था उससे पहले एक सबसे बड़ी एक जमात यहाँ है जमात इस्लामी, जो सोशियो पोलिटिकल ऑर्गेनाइजेशन है, उस पर भी बैन लगाई गई, जेकेएलएफ पर बैन लगाई गई। और पिछले दिनों से, पिछले महीने से बार बार वीर वाइल्स को ये समन्स आई एनआई की तरफ से और आज तक वो दिल्ली में था। ये सारा प्रेशर इसके मतलब बिल्ड हुआ ऑन रेजिस्टेंस ताकि ये इस इलेक्शन में मतलब कोई रोल अदा न करे। तो इसीलिए
लेकिन दूसरी बात
ये है जो आजकल जो
नहीं, हमीदा साहब एक सवाल पहले मेरे एक सवाल पूछना चाह रही हूँ आपसे मैं कि लेकिन हुर्रियत कॉन्फ्रेंस तो बायकॉट इलेक्शंस का बायकॉट करती है, वो कश्मीर में इलेक्शंस के हक में तो नहीं है तो वो तो हिस्सा नहीं लेते ना अगर इलेक्शन में वो मौजूद।
मतलब मेरे कहने का मतलब है वो बायकॉट की कॉल देते अगर वो बाहर होते, आज तो सारे बंद है, ये मेरे कहने का मतलब है। देयर अंडर ट्रेमेंडस अटैक, तो जब वो बायकॉट देते हैं तब वो लोगों के पास जाते भी है उनको समझाने के लिए क्यों, लेकिन इस वक्त कोई बाहर है नहीं, देर इज नो ऑपोजिशन, कोई भी ऑपोजिशन फील्ड में नहीं है, ये मेरे कहने का मतलब है। दूसरी बात ये है कि ये जो हमारी बाकी ये जो प्रो कोलैबोरेटर पार्टीज हैं, इन सब ने एक मुद्दा बनाया 370 और 35 एक्ट को बचाना है, हालांकि हम हिंदुस्तान ने हम पर कोई एहसान नहीं किया है, जब इन्होंने मतलब चालाकी से ये एक्सेशन करवाया उस वक्त उन्होंने हमसे इख्तियार लिया, हमको दिया कुछ नहीं, इसलिए आई डोंट एग्री विद दिस स्पेशल स्टेटस। स्पेशल स्टेटस हमको हिंदुस्तान ने कोई नहीं दिया है, बल्कि उन्होंने हमने कुछ पावर सीव किए थे उनको, लेकिन उसके एवज उनको प्रोटेक्शन मांगा था, बाकी जो हमारे रेजिडुअल सॉवरेंटी थी जिसके तहत हमारी यह स्पेशल जो लॉज हमारे थे हेरिडिटरी लॉज जो 1927 में किंग ने बनाए थे, महाराज ने बनाए थे, उसका प्रोटेक्शन मांगा था, इसके साथ नहीं होना चाहिए। इसलिए हिंदुस्तान ने हमको कुछ नहीं कहा, हमसे लिया है, इसलिए पहले ही ये जुबान ही गलत है कि स्पेशल स्टेटस को हम प्रोटेक्ट करेंगे, उन्होंने हमको कुछ नहीं दिया।
अच्छा,
हमसे लिया है जो वादे किए आप उनसे मुसर्रे।
हमीदा साहबा, ये हमारा ये हमारी गुफ्तगू जारी रहेगी। हमीदा साहबा, हमारी ये गुफ्तगू जारी रहेगी, और भी सवालात हैं, और इससे पहले कि मैं मज़ीद सवाल पूछूं, मैं ख़ास तौर पे कश्मीर में जो हमारे सुनने वाले हैं जो कि बहुत बड़ी तादाद में, उनसे कहूंगी अगर आप हमें फ़ोन करना चाहें तो टोल फ्री नंबर क्योंकि आप लोगों के लिए नहीं है, अगर आप हमें एक सेकंड फ़ोन करके सिर्फ अपना नंबर लिखवा दें, अगर आप इस प्रोग्राम में कमेंट्स देना चाहें तो आपको अंजुम गिल जो है हमारे प्रोड्यूसर वो आपको दोबारा खुद फ़ोन कर लेंगे, लेकिन एक टोल फ्री नंबर की भी आप लिखने को तैयार हो जाइए।
अब हम शामिल करेंगे आपकी कॉल्स इस प्रोग्राम में। हमारी फोन लाइंस खुली हैं, डायल कीजिए हमारा टोल फ्री नंबर 0800-777-8789। तो फिर कॉल कीजिए और बन जाइए हमारे इस प्रोग्राम का हिस्सा।
तो सामीन 0800-777-8789 पर आप फोन करके अपना, बल्कि बेहतर तो ये होगा कि आप अपना सवाल इनको लिखवा दें, ये खुद आपको फोन करके सवाल आपका लिख लेंगे, सिर्फ अपना आप हमें नंबर दे दीजिए तो हम आपको कॉल कर लेते हैं। अच्छा, मैं अब पूछूंगी इसका जवाब डॉक्टर दरख्शां अंद्राबी साहिबा से। आपने कहा कि 35A के आप लोग मुखालिफ हैं, चाहे बीजेपी का ये मौकिफ हो या ना हो, तो अब दूसरा सवाल यह है कि ये जो पहली बार हुआ है 23 साल के शोरिश के दौरान कि पार्लियामानी इंतखाबात से पहले हुकूमत ने हर हफ्ते और बुध के रोज बड़ी शाहराहों पर आम ट्रैफिक की नकलो हरकत पर पाबंदी आयद की है, तो इसमें एक तरफ तो ये बात कि जाहिर है कि लोगों को तो बेइंतहा दुश्वारी होगी, लेकिन ये कि इंतखाब के लिहाज से भी अगर देखा जाए तो ये एक पाबंदी है ना, मतलब इसमें लोगों की नकलो हरकत को दुश्वार कर दिया, अगर कोई डूब है तो वापस कहाँ से आएगा, तो इस पे आप क्या कहेंगे, इस पे आप लोगों ने बात की कि फैसला गलत है बीजेपी का? डॉक्टर दरख्शां,
बीजेपी की गवर्नमेंट कश्मीर जम्मू कश्मीर में नहीं है, अभी गवर्नर रूल है, ये सरकार का फैसला है, तो नेचुरली इसमें बीजेपी का रोल तो नहीं होगा। अगर सरकार का फैसला है और शाहरा बंद है तो इसमें ये लाजमी है कि लोगों को बहुत ही इसमें दिक्कत हो, और ये दिक्कत सिर्फ आम लोगों को नहीं होगी, ये हर एक को होगी, चाहे वो स्टूडेंट है, डॉक्टर है, किसी को भी। इसके तो हम अभी बात कर रहे हैं, गवर्नर साहब से भी बात कर रहे हैं, अभी जैसे होम मिनिस्टर है उनसे भी बात की जा रही है, क्योंकि इस पे बहुत ही जल्द फैसला लिया जाएगा कि आया ये बराबर जारी रहेगा या नहीं, क्योंकि इससे वाकई में जैसा आप कह रहे हैं कि नुकसान बहुत हो जाएगा।
अच्छा, ये जो है इसमें सारा आप बात करना चाहिए।
रक्षा जी ने कहा है कि ये बीजेपी का फैसला नहीं है, पहले जो गवर्नर हैं वो बीजेपी अपॉइंटेड गवर्नर हैं और बहुत ही रेनाउंड पॉलिटिशियन रह चुके हैं जिंदगी भर, बीजेपी से एफिलिएटेड हैं, तो सरकार डायरेक्ट बीजेपी ही चला रही है आज के दम तक यहाँ पे जम्मू कश्मीर में, तो इस पॉइंट को मैं खारिज करना चाहूंगी। जहां तक आपने हाईवे की बात की कि भाई हाईवे पे जो बैन लगाया गया वो इतना माइंडलेस ऑर्डर है, इतना डिक्टेटोरियल ऑर्डर है कि संडेज और वेडनेसडेज को इन्होंने संडेज और वेडनेसडेज को इन्होंने जो है कहा है कि जो सिविलियन ट्रैफिक मूवमेंट है वो बंद रहे, तो आम शहरी लोग जो है वो हाईवे पे ना चले, लेकिन बाकी जो दिन है ट्यूसडेज और फिर फ्राइडे सैटरडे उन दिनों भी हमने देखा कि कॉन्वॉयज जो हैं वो हाईवे पे चलती रही
जी।
तो अब हमारे को ये समझ नहीं आ रही है कि संडे और वेंसडे में ऐसा क्या अनसेफ है जो बाकी दिनों में सेफ हो जाता है
जी।
वो तो तब होता कि जब देखिए पहले तो इस ऑर्डर की जो जिससे भी ये ड्राफ्ट किया है ऑर्डर, इसके पीछे कोई लॉजिक ही नहीं है, क्योंकि संडेज और वेंसडेज को तो हमने सोचा कि शायद संडे और वेंसडे ही कॉन्वॉय चलेगी और बाकी तो कॉन्वॉय शायद चलेगी नहीं, लेकिन फिर उसके बाद जब हम बाहर निकलते हैं तो हम रोज ही देखते हैं दिन में 100 दफा कॉन्वॉय का जो मूवमेंट है वो चल रहा होता है। ये एक बिल्कुल माइंडलेस ऑर्डर है, एक डिक्टेटोरियल ऑर्डर है, एक डेमोक्रेसी में बिल्कुल अनएक्सेप्टेबल है, क्योंकि आप देखिए अगर कोई बीमार हो तो उसको पहले स्टैंप लेके आना है और पहले इन सब झंझटों में दफ्तरों में और अफसरों के पास जाके सारे जो डॉक्यूमेंट्स हैं वो कराने हैं, स्टैंप लानी है, उसके बाद वो अस्पताल पहुंच सकता है। बीमार के पास इतना टाइम नहीं होता है, किसी को खुदा ना खासा हार्ट में तकलीफ हो तो हार्ट में जिसको तकलीफ होती है उसको हॉस्पिटल पहुंचने में भी इमिडिएटली यू हैव टू यू नो टेक हिम टू द हॉस्पिटल।
इस फैसले की तो इंडिया में भी सियासी हलकों की तरफ से, बल्कि फौज के साबिक सरबराह जो है सिंह साहब, उन्होंने भी इसको एक गलत आइडिया करार दिया था।
बिल्कुल गलत ऑर्डर है, जो जो औरतें एक्सपेक्टिंग होंगी वो किस तरह पहुंचेंगी, जो बीमार होंगे वो किस तरह जाएंगे, जिनको दफ्तरों में पहुंचना है वो किस तरह पहुंचेंगे, स्टूडेंट्स किस तरह पहुंचेंगे। और उसके मजीद मेरा ये सवाल है कि चलिए ठीक है बीमार ना भी हो, चलिए ठीक है स्टूडेंट ना हो, किसी को ऑफिस ना जाना हो, एज अ सिविलियन मैं चाहती हूँ कि मैं हाईवे पे ड्राइव पे जाऊँ, मैं बस घूमू हाईवे पे, तो मैं क्यों नहीं जा सकती?
बिल्कुल, तो मैं यहाँ पे
पाबंदी लगाई गई है कि आप हाईवे पे ना जाएं।
हमीदा नईम साहिबा कुछ कहना चाहती हैं, लेकिन इससे पहले कि आप कुछ कहें मैं ये दरख्वास्त करूंगी हमीदा नईम साहिबा आपसे और बाकी तमाम मेहमानों से कि अगर मुख्तसर रखें आप लोग अपने अपने कमेंट्स को तो हम बहुत सारे सवालों के जवाब ले सकते हैं। जी हमीदा साहिबा आप कुछ कह रही थी, हमीदा साहब
जी
फरमाइए।
मैंने कहा ये मुझे क्या खैर बात है कि डेमोक्रेसी यहाँ डेमोक्रेसी या तो मिलिट्री रूल है, तो मुझे हंसी आती है जब कोई कहता है डेमोक्रेसी में ये नहीं होता है वो नहीं होता है, यहाँ तो नाक्सिज्म आजकल चल रहा है, इसलिए उसकी उसका जनाजा पता नहीं किस जमाने में निकाला गया था डेमोक्रेसी। ये जो आजकल ये फेक डेमोक्रेसी चल रही ये एक उसकी अपोलॉजी है, ये एक मिलिट्री ऑपरेशन को कहते हैं डेमोक्रेसी, ये अपोलॉजी है, मतलब इसलिए इससे डेमोक्रेसी का कोई ताल्लुक नहीं है। और ये डिलिबरेटली ऑर्डर निकाला गया, माइंडलेस नहीं, उनका माइंड बिल्कुल अपनी जगह है। ये लोगों को स्ट्रैंगुलेट करना सोशली कल्चरली एंड इकोनॉमिकली, उनको ये दिखाना, उनको सरेंडर करने पर मजबूर करना, उनकी रेजिस्टेंस को खत्म करना, इसलिए इसका बाजाबता एक इनका ऑब्जेक्टिव है, ये माइंडलेस नहीं है, माइंडलेस उनका कुछ नहीं होता है।
तो तो मैं यहाँ पे वहीदुर्रहमान साहब आपसे पूछूंगी, क्योंकि आपकी ये पीडीपी का जो मौक़िफ़ है मुफ्ती सईद साहब के ज़माने से ऐसा रहा है कि जो इंडिया है उसके साथ मिल के काम करना ज़रूरी है, और हिंदू और मुसलमानों को मिला के रखना, एक सेकुलर चेहरे को बरकरार रखना, तो आप क्या कहेंगे इस इशू पर, इन दोनों इशूज़ पर बल्कि? वहीदुर्रहमान,
इलेक्शन के इशू पर
नहीं, पहले तो आप इस पे ये इशारा वाली जो बात है, ज़ाहिर ये भी एक तरह से इलेक्शन से मुंसलिक है ना ये सारी चीजें तो?
हाँ या, या, या। देखिए, जहाँ तक आज के इस पार्लियामेंट इलेक्शन का ताल्लुक है, इसमें दो पहलू हैं हमारे लिए, जम्मू कश्मीर के लिए। एक तो ये कि मुल्की सतह पर जो हमारा फेडरल ढांचा जो है और जमहूरी इदारे, खासकर पार्लियामेंट, जो बिल्कुल अंडर अटैक है इन 5 वर्षों में बराबर रहा, और जो इस वक्त जिस तरीके से आज की मौजूदा सरकार जो भाषा बोल रही है सबको पाकिस्तानी करार देकर, और ये तो दरअसल पता चलता है कि उनके मन में क्या इरादा है पार्लियामेंट के सिलसिले में, अपोजिशन के सिलसिले में। एक बात, एक तो उसके खिलाफ हम ये इसीलिए कह रहे हैं कि ऐसी कुवतों को हरा दो जो हिंदुत्व और बीजेपी आरएसएस है। दूसरा, मुल्क के सिकुलर ताना बाना जो है उसको महफूज रखनी, और अकलियतों और कमजोर तबकों को इज्जत के साथ जिंदा रहने की जमानत देने का सवाल। तीसरा है, मजदूरों, किसानों और बाकी तमाम मेहनत के तबकों की तर्जुमानी करते हुए उनके मुस्तकबिल को सुधारने के लिए मुतबादल आवाम दोस्त पॉलिसी को तरतीब देना। यह है मुल्क के सतह पर हमारा स्टैंड
जी।
दूसरा, जहां तक रियासत का ताल्लुक है, कराची आप जानते हैं कि ये कई दहाइयों से टर्माइल रिडन स्टेट है, और हम समझते हैं कि इट इज ए पोलिटिकल इशू, और पोलिटिकली इसे रिजॉल्व किया जाना चाहिए, और पोलिटिकली अनफॉर्चुनेटली जब से ये सरकार बनी, कहा तो बहुत कुछ, कहने को तो बहुत बातें हैं उनके पास, मगर सच तो यह है कि उन्होंने अमली तौर पर इस रियासत के इतिहाद को भी नुकसान पहुंचा दिया है। जम्मू के लोगों को कश्मीरियों के खिलाफ उकसाकर, लद्दाख के लोगों को कश्मीरियों के खिलाफ उकसाकर, कोशिश ये रही है इनकी इनकी तरफ से कि कश्मीरियों को अलहदा किया जाए, और अनफॉर्चुनेटली ऐसा हुआ है, मतलब इसका नतीजा कि अब जम्मू का जो मुस्लिम बेल्टी भी है उनमें भी मुस्लिम टिल्ट पैदा हो गया है, और लद्दाख के मुस्लिम बेल्टी में उसमें भी मुस्लिम टिल्ट पैदा हो गया है, और इन्होंने वर्चुअली यहाँ कम्युनल पोलराइजेशन की है सरकार इस रियासत की, जो हम समझते हैं कि बहुत खतरनाक है। इसलिए ये मामला नहीं है कि इसका डिवीजन किया जाए, बल्कि इसकी यूनिटी के लिए इसे पॉलिटिकली रिजॉल्व किया जाए, और उसमें हमारे नुक्ते निगाह के मुताबिक जो 370 जिसे हमें आईनी जमानत हासिल है उसमें जितनी भी तरमीमात की गई हैं उनको खत्म किया जाए।
अच्छा, और जी
370 आयन का जो 370 जो है आयन में, मुल्क के आयन में, उसमें जो हमें हकूक मिले हैं रियासत जम्मू कश्मीर को, उनको एक्चुअल सूरत में बहाल किया जाए,
उसकी एक
उनको
उसका स्पेशल स्टेटस जो है।
उसके अलावा
वहीदुर्रहमान साहब, मैं तो एक मिनट आपसे मुतारिफ करवाना चाहूँगा आप सबसे अपने जो एक और मेहमान हैं, गुलाम नबी मलिक साहब हैं, लीडर कम्युनिस्ट पार्टी ऑफ इंडिया यानी CPIM के। गुलाम नबी मलिक साहब, खुशामदीद कहती हूँ आपको। आपके अलावा हमारे साथ सारा हयात शाह, डॉक्टर दरख्शां अंद्राबी, उनका फ़ोन कट गया, मिलाने की कोशिश कर रहे हैं, और प्रोफेसर हमीदा नईम साहब शामिल हैं। वहीदुर्रहमान साहब को अभी सुन रहे थे। जिससे पहले कि हम मजीद बात करें, सबसे पहले आप मुझे ये बताइए, आप अभी शामिल हुए हैं कि CPIM का एक सेकुलर हमेशा मौकफ रहा है, और वो ये कहती है कि हिंदू और मुसलमान जो है, चाहे तीन खत्ते हैं, लेकिन उन्हें मिलकर रहना चाहिए एक कश्मीर पे। तो आप ये मुझे बताइए कि गुज़िश्ता इंतखाब के से बाद से, यानी सन 2014 के बाद से, आपको क्या नज़र आया कि ये तफरीक बढ़ रही है या कम हो रही है? वही साहब ने जैसा कि कहा कि तफरीक को ज़्यादा से ज़्यादा बढ़ाया जा रहा है, आपका क्या मौक़िफ़ है?
बिल्कुल, हमारा यही तो मौका, यही तो मैं गुजारिश कर रहा था कि दरअसल इन 5 वर्षों में जितनी दूरियां, एक तो रीजनल सतह की एक किस्म की दूरियां होती हैं, हमारे दरमियान कम्युनल लाइन्स पर दूरियां बढ़ाई दी गई, जम्मू को हिंदू का नाम देकर, लद्दाख को बौद्ध का नाम देकर, और कश्मीर को मुसलमान का नाम देकर, और यही तो वजह है आज हर लेवल पर मुसलमान और मुसलमानों के साथ टेररिज्म, और फिर पाकिस्तान ملک کی سطح پر بھی انہی چیزوں کو لے کر الزام لگایا جا رہا ہے تمام ڈیموکریٹک سیکولر پارٹیوں کو بھی, اور ان کو بھی اسی نام پر ہرانے کی کوشش کی جا رہی ہے, اور ہم اس کے سب سے زیادہ شکار ہیں. تبھی تو ہم کہہ رہے ہیں کہ ان باتوں کو ایک طرف چھوڑ کر ضرورت ہے جموں کشمیر اور لداخ کی یونٹی رہے. وہ تبھی رہے گی جب ہمارے جو حقوق ہیں آئینی انہیں بحال کیا جائے, اور ان حقوق میں سے پھر جموں کی بھی جو ناراضگیاں ہیں, لداخ کی بھی جو ناراضگیاں ہیں, اور کشمیر کی بھی مساوی طور پر ان کو مل جل کر ریزالو کیا جائے, جسے ہم کہتے ہیں کہ ہم سمجھتے ہیں کہ ریجنل اٹانمیز تینوں خطوں کو دے کر پھر ساری اسٹیٹ کی اٹانمی مطلب کے دائرے کے اندر ان مسائل کو حل کیا جا سکتا ہے, جو ایک پولیٹیکل معاملہ ہے اور پولیٹیکلی ہی اسے ریزالو کیا جا سکتا ہے, اور پیلٹ گن چلا کر گولیاں چلا کر لوگوں کے جان لے کر اسے حل نہیں کیا جا سکتا, جو 5 سال کا تجربہ ہمارے پاس ہے. آج تک ان 5 برسوں میں 800 لوگ مرے ہیں مودی نہ سرکار کے دوران نہ کشمیر میں, جو یہ کہتے ہیں کہ ہم نے حالات کو سدھارا, پتہ نہیں ابھی 40 لوگ مرے. کوئی اسے یہ پوچھے کہ نہ اگر وہ مرے وہ ہمارے بچے تھے, نہ اس میں چوک کس کی ہے, کیسے وہ اتنا وہاں وہ بارود پہنچا, اور اس کی تو مہلت ہی نہیں دیتا ہے. جو ہی کوئی یہ پوچھتا تو کہتا ہے کہ پاکستان کی بات کرتا ہے, اور ہمیں تو اس کے ساتھ جوڑ کر یہاں لتاڑا جا رہا ہے اور گولیاں چلائی جا رہی ہیں افسپا سوار کر کے. اور ابھی دیکھیں 2 دن پہلے اس نے اپنے لیکچر میں کہا کہ آئی ول نیور پرووائڈ اینی ریلیف ٹو کشمیری پیپل ان ریگارڈنگ دس افسپا. افسپا کو ہٹانے کے سلسلے میں کبھی اجازت نہیں دے دوں گا اسے ہٹانے کی. یہ تو سیدھی سی بات ہے کہ کہتے کیا ہے وہ, اور کہاں دھکا دے رہے ہیں کشمیری عوام کو. ایسی بات نہیں ہے, کشمیری عوام امن سے زندہ رہنا چاہتے ہیں, عزت سے زندہ رہنا.
میں یہاں یہ چاہوں گی ایک ابھی آپ سے مزید ہماری بات ہوگی, لیکن ڈاکٹر درخشاں اندرابی کا فون دوبارہ مل گیا ہمیں. ڈاکٹر اندرابی, ایک تو آپ نے بات سنی ہے ابھی ہمارے جو مہمان غلام نبی ملک صاحب کہہ رہے تھے, اور اس سے پہلے باقی لوگوں نے بھی جو بات کی, اس سے ایک چیز تو ظاہر ہے سامنے آتی ہے کہ اگر کشمیر کے عوام ناخوش ہیں اس وقت شاہراہیں بند کرنے سے, جسے آپ بھی اتفاق کرتی ہیں, یا 35A کو ختم کرنے سے, تو اس سے تو پھر پارٹی کے جیتنے کے امکانات پر اثر پڑے گا یہاں کشمیر میں بھی. تو آپ جیسے کہ کچھ دیر پہلے سارا نے کہا کہ اس وقت جو گورنر ہیں وہ بی جے پی کے ہیں, تو کیا آپ لوگ ان مسائل پر ان سے بات کرتے ہیں بی جے پی کے لیڈروں کی حیثیت سے اور ایک کشمیری کی حیثیت سے؟
دیکھیے, جموں کشمیر ایک ریاست ہے, یہاں لداخ تینوں ریجن ایک ریاست ہے, ہمیں تینوں ریجنوں کو ساتھ لے کے چلنا ہے. رہی بات شاہراہ کی, جو میں نے پہلے بھی بتایا کہ اس سے دقت ہوئی ہے اور اس دقت کو سلجھانے کی کوشش ہو رہی ہے, کیونکہ 31 مئی تک جو آرڈر نکلا ہے اس پہ بات ہو رہی ہے, کیونکہ یہ اس وقت کانوائی اگر اس میں سیولین کو چلنے کی بھی اجازت ہوگی تب بھی وہ نہیں چل پائیں گے, کیونکہ اتنی کانوائی ہے جو آپ بخوبی سارے جانتے ہیں, اور اس کانوائی میں سیول ٹریفک تو چل ہی نہیں پائے گا, تو سیولین اس میں ویسے ہی پریشان ہو جائے گا. اب رہی جو ہر روز کی, تو ویسے ہی چلتی تھی اب بھی چلے گی. رہی گورنر کی بات جو ہماری پارٹی کا, جو سارا نے کہا گورنر کسی پارٹی کا نہیں ہوتا ہے, انہوں نے کہا کہ وہ پہلے پولیٹیشین بھی رہے ہیں, تو ان کو ہم بتا دیں کہ وہ بی جے پی پارٹی کے نہیں ہے, وہ گورنر کسی کو بھی چنا جاتا ہے جو گورنر کے لائق ہو. انہوں نے بہت اچھے فیصلے بھی لیے, انہوں نے ڈیولپمنٹ کے کام بھی کیے ہیں, تو اس پر بھی پارٹی سے کام کر رہی ہے اور سوچ رہی ہے کہ کیسے ہم اپنے لوگوں کو فائدہ پہنچائے. رہی 35A اور 370 کی بات, وہ ہم نے آپ سے پہلے ہی بتا دیا.
جی ہاں, کیا آپ اتفاق خود بھی نہیں کرتے ہیں اسے؟ بالکل. اچھا, میں ایک چھوٹا سوال اور بہت مختصر جواب چاہوں گی پروفیسر حمیدہ نعیم آپ سے. شروع میں سارا نے ایک بات کہی تھی کہ جو انتخابات ہیں انہیں بہت بڑا سیاسی مسئلہ نہیں بنانا چاہیے, بلکہ یہ لوگوں کی روزمرہ کی زندگی سے زیادہ متعلق ہوتے ہیں, تو اس لیے کسی نہ کسی طرح کی حکومت بننا اور اس میں پارٹیوں کے لیے اپنے نمائندوں کو لانا خود عوام کے حق میں ہوتا ہے. تو آپ اس پر کیا تبصرہ کریں گی حمیدہ نعیم صاحب؟
بیسیکلی بات وہی ہے کہ ایک ایڈ ہاک گورننس ہوتی ہے جو روزمرہ معاملات چلاتی ہے,
لیکن معاملہ اس میں حریت کیوں اس کو بیکواٹ کی کال دیتی ہے, کیونکہ گورنمنٹ آف انڈیا اس کو پھر یوز کرتے ہیں انٹرنیشنلی دیٹ کشمیریز واز ود اس. جب یہ نعرے دیتے ہیں لوگوں کے پاس جاتے ہیں, وہ کہتے ہیں بجلی سڑک پانی گورننس کے لیے, جو بھی مطلب جب یو این ریزولوشن پاس ہوئے تب بھی انہوں نے کہا تھا کوئی نہ کوئی گورنمنٹ ہونی چاہیے ان پلیس. تو اس لیے لیکن جب یہ اسی کو پھر ایکسپلائٹ اس طرح کرتے ہیں کہ کہتے ہیں کہ پیپل آف کشمیر ہیو ونس اگین شون دیئر فیتھ ان اس, جو سراسر مطلب فالسہڈ ہوتا ہے, جو اس کے ساتھ کوئی تعلق نہیں ہوتا. کیونکہ جب یہ پارٹی جاتی بھی ہے ووٹس کے لیے, وہ ان سے کہتے ہیں اس کو کشمیر معاملے کے ساتھ کوئی تعلق نہیں ہے, یہ صرف بجلی پانی سڑک کے لیے ہے. تو جو لوگ جو بیوقوف لوگ بنتے ہیں گاؤں میں وہ نکلتے ہیں اس مطلب اس وجہ سے. لیکن یہی چیز اگر بلدیاتی انتخابات بھی یہاں ہوتے اس کو بھی گورنمنٹ آف انڈیا استعمال کرتے ہمارے خلاف. لیکن پھر میں گورنمنٹ سے پوچھنا چاہتی ہوں اگر یہ لوگ ان کے ساتھ ہیں تو بار بار ان کو ان کی یقین دہانی کی کیوں ضرورت پڑتی ہے, بار بار یہ کیوں بیچتے ہیں انتخابات کو انٹرنیشنلی کے لوگوں نے پھر دکھائی ہمارے اوپر. اور جو یہ جو پارلیمنٹری الیکشن ہے اس کا تو کوئی تعلق نہیں ہے گورننس کے ساتھ, یہ تو بالکل فضول ہے ہمارے. اور جب کشمیری جاتے بھی ہیں پارلیمنٹ میں کبھی ان کو بات کرنے بھی نہیں دیتے ہیں, تو یہ پروسیس بالکل فضول ہے. یہ صرف ہندوستان اپنی رت دکھانے کے لیے چلاتا ہے اور کچھ لوگوں کو جاب ملتا ہے
تو سارا
کچھ نہیں, لوگوں کو کوئی فائدہ نہیں ہوتا.
سارا یاچا میں آپ سے ایک تو آپ نے بات سنی پروفیسر حمیدہ نعیم کی, جو حریت کے رہنما ہے ان کا موقف بھی یہی ہے کہ انتخابات کا مطلب
اور پہلے تو میں درخشا جی
نہیں پہلے میں
مجھے بہت افسوس ہوتا ہے کہ ان کو پتا نہیں ہے کہ ستیہ پال ملک جی جو ہے وہ ایک بی جے پی پالیٹیشین ہے اور یہ یو پی سے ایم ایل اے بھی رہے ہیں 3 سال کے لیے 74 سے 77 کو تک, اور اس کے بعد یہ راجیہ سبھا ممبر رہے یو پی سے 2 بار 80 سے 86 تک اور 86 سے 92 تک بی جے پی کے ٹکٹ سے. اور اس کے بعد انہوں نے 9th لوک سبھا الیکشن بھی لڑا علی گڑھ کانسٹیٹیوئنسی سے جہاں سے یہ ممبر پارلیمنٹ رہے 89 سے 91 تک ایم پی بی جے پی کے, اور یہ کہہ رہی ہیں کہ یہ بی جے پی کے تو آدمی ہی نہیں.
ڈاکٹر اندراوی
اس کا میں کیا جواب دوں آگے,
آپ کچھ کہنا چاہیں گے ڈاکٹر اندراوی؟
اس سے مطلب نہیں ہے مجھے, گورنر سے مطلب ہے. گورنر کسی پارٹی کا نہیں ہوتا ہے, گورنر کو گورننس چلانی ہوتی ہے. اگر وہ ایز اے پولیٹیشین وہاں پہ کام کرتا تو شاید میں سارا جی کو مبارکباد دیتی ہوں. تو گورنر ہے, وہ تو گورنر کے کام سے ہی اتفاق رکھتا ہے.
میرا خیال ہے ان کو ذرا اگر میرا خیال ہے سارا ذرا ان کو بولے دیں, اندراوی کی بات سنیں. ہم
کر رہی ہے
سارا, ہم ذرا
ڈیولپمنٹ کا کام نہیں کر رہی ہے. جو ہمارے اسٹیٹ کو اس وقت ضرورت ہے وہ نہیں گورنر کر رہا ہے, تو اس میں بی جے پی کا عمل دخل کہاں سے ہے؟
اچھا میں یہاں پہ بلکہ جی جی
بیچ میں ایک بات کر لوں
جی ضرور.
ہاں ہاں جہاں تک کبھی پروفیسر صاحبہ کا تعلق ہے, ابھی میں اس کے ساتھ اتفاق نہیں کرتا ہوں کہ آج کے پارلیمنٹری الیکشن کا ہماری ڈے ٹو ڈے واقعات یا پولیٹیکل سچویشن کے ساتھ کوئی تعلق ہے. آئی ڈونٹ اگری, اس لیے کیونکہ معاملہ کشمیر کا چاہے پولیٹیکل ہے, 370 کا ہے, 35A کا ہے, اٹ از بینگ ڈیسائڈیڈ اینڈ ڈسکسڈ ان دا پارلیمنٹ, اور ہماری اسمبلی میں اس سلسلے میں کوئی اختیار نہیں. اگر اس پر بھی ہمیں اپنی رائے جتانی ہے, اظہار کرنی ہے, تو پارلیمنٹ از دا بیسٹ پولیس, بیسٹ انسٹیٹیوشن جہاں ہمیں جانا ہے. مجھے یہ پریشانی ہے کہ اس کو ہائی جیک کر رہی ہے یہ سرکار. ایک بات یہ صحیح ہے کہ آج تک جتنے بھی نمائندے یہاں سے گئے انہوں نے کبھی ان باتوں کو اٹھایا نہیں, بات کبھی کی نہیں, کیونکہ ان کی وہ اپنی ذمہ داری سمجھتے ہیں. پارلیمنٹ کی
بدلی کاروائی دیکھیے, کبھی کشمیر کو بولنے نہیں دیتے ہیں.
اب پلیز 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 اب جو سچویشن ہے, اب بی جے پی نے حالانکہ ابھی گورنر صاحب کے ساتھ بارے میں بات کر رہی تھی, वो छोड़िए ना कि पार्लियामेंट
अच्छा,
नंबर
असेंबली नंबर कब रहा था। आप अपनी गुफ्तगू जारी रखिएगा। सुनिए गुलाम नबी साहब, आप ऐसे किसी के फोन में बड़ी खटखट की आवाज है, मुझे पता नहीं कहीं आपके पास ये शोर है, आप अपना जुमला कंटिन्यू कर लीजिएगा, लेकिन मुझे प्लीज एक दफा आप लोग बताइए कि शोर किसके फोन में है बहुत ज्यादा, फिर उसकी वजह से सारे डिस्कशन जो है ना वो सुनने वाले के लिए मुश्किल होगा। बल्कि अब आवाज नहीं आ रही, आप बोलिए आप कुछ गुलाम नबी मलिक, आप बात कीजिए गुलाम नबी मलिक साहब जी। मलिक साहब
पार्लियामेंट मेंबर असेंबली मेंबर, हाँ यस यस। तो मतलब यहाँ का जो बीजेपी का ये चीफ है स्टेट प्रेसिडेंट इनका रैना
जी,
उसने उसका अंधकार है वो, उसने कहा कि ये गवर्नर साहब बीजेपी का आदमी है, क्या उसने कहा एक बात। दूसरा उसके अलावा अभी जो इन्होंने इसने कहा दर्शा इंदिरा जी ने कि मतलब ना नहीं चल सकती है कार्रवाई, मतलब आप देखें दो दिन रखे हैं हफ्ते में उनके लिए, और बाकी पांच दिन जो है बाकी पांच दिन बिल्कुल कार्रवाई चलती है, कभी रुकी नहीं। तीसरी बात इसमें जो जो रिटायर्ड जनरल्स हैं उनका कहना है कि इस मेजर की कोई जरूरत नहीं है, ये अननेसेसरी लोगों के साथ कन्फ्रंटेशन का तरीका है, पता नहीं ये क्यों एक्सपर्ट बनते हैं डिफेंस के और हमारी सिविल एडमिनिस्ट्रेशन, मतलब इन्हें तो सिर्फ कंफर्म करना है कश्मीर आवाम को, इट इज वेरी अनफॉर्चुनेट।
अच्छा जी जी जी, अब आप उनको बोल, नहीं नहीं सही है, अब आप उनको जरा बोलने दीजिए कुछ कह रही हैं जी, फरमाइए। अगर आप उर्दू में बात करने की कोशिश करें सारा, अगर उर्दू में बात करने की कोशिश करें,
मंडे को भी कॉन्वॉय देखी, मैं हंदवाड़ा जा रही थी और मैंने मंडे को
फुल
कॉन्वॉय आ रहा था।
ये इन्होंने भी यही बात की जो आपने बात कही थी ना, यही बात गुलाम नबी मलिक साहब कहते थे। डॉक्टर अंद्राबी, अब सिर्फ बीजेपी की चूंकि आप ही हैं हमारे पास, तो अगर आप कुछ कहें।
देखिए जो ये कह रहे हैं ये इन्हीं का दर्द नहीं है, ये मेरा दर्द भी है, ये हर एक जम्मू कश्मीर के लोगों का दर्द है। ये कोई अच्छी बात नहीं हुई कि सिविलियन को रोका जा रहा है और कॉन्वॉयों को जाने दिया जा रहा है, ये कोई अच्छी बात भी नहीं है। ये इन्हीं का दर्द नहीं है, ये सिर्फ कश्मीरी नहीं है, लेकिन जब से हमारी गवर्नमेंट जब इन्होंने पीडीपी वालों ने बीजेपी वालों के साथ गवर्नमेंट बनाई तो महबूबा जी ने कभी बात ही नहीं की। अब वो कह रही है मुझे पार्लियामेंट में जरूरी जाना है, मुझे भेजो मैं बात करूंगी। वो 2002 से क्या कर रही है मुफ्ती साहब वो कह रही है, तो उन्होंने किया क्या? उन्होंने आग में घी का काम हमेशा किया और हम कश्मीरियों को मजलूम ही रहे और हमें अपने ही लोगों ने लूटा, गैरों में कोई दम ही नहीं था, हमें अपनों ने लूटा और ऐसे लूटा कि हम आज न उधर के रहे न इधर के रहे। ये जो बीजेपी को बोझ बना रहे हैं, बीजेपी को ये कह रहे हैं कि इन्होंने किया, मुझे बताएं एमसी और पीडीपी ने क्या किया पार्लियामेंट में? कभी जब एमसी की पूरी गवर्नमेंट थी क्या उन्होंने कांग्रेस वालों को बताया कि ये 35 और 370 इसको मजबूत करिए?
मैं यहाँ पे
तो मैं जाती थी
जी,
उन्होंने कभी बात की?
मैं यहाँ पे एक बात कहना चाह रही हूँ,
टूटने नहीं देंगे क्यों? उन्होंने क्यों नहीं बात?
अच्छा
की? आज वो कश्मीरियों को बेवकूफ बना रहे हैं और महबूबा जी हमेशा कश्मीरियों को बेवकूफ बनाए, उन्होंने ही जवानों को वहाँ पे मरवाया। ये अब बीजेपी पे ये सारा बोझ डाल रहे हैं, असल में हमें अपने गिरेबान में देखना चाहिए कि हम कितने कश्मीरियों के दोस्त हैं, तभी तो बाहर वाला कोई परेशान करेगा ना, जब हम ही अपने लोगों के दुश्मन हैं।
अच्छा मैं यहाँ पे क्योंकि वहीदुर रहमान साहब जो कि पीजीपी के हैं, उनका फोन ड्रॉप हो गया, उनको मिलाते हैं, लेकिन मैं यहाँ ये कहना चाहती हूँ कि ये तो हकीकत है ना कि पीडीपी ने जब इत्तेहाद किया था बीजेपी के साथ तो उनका तो ये कहना है कि तहरीरी तौर पे मुफ्ती सईद साहब और वाजपेयी साहब की जब बातचीत हुई तो उनको तहरीरी तौर पे ये यकीन दिलाया गया था कि 35A में कोई तरमीम नहीं होगी, यानी ये जो आर्टिकल है ये बिल्कुल अपनी मौजूदा शक्ल में कायम रहेगा। اور اس کے بعد چونکہ ایسا نہیں ہوا اسی وجہ سے اختلافات شروع ہوئے, اور اسی کے بعد جب حکومت ٹوٹ گئی اور اس کے بعد گورنر راج لگ گیا. تو میں یہاں پہ, کیونکہ پروفیسر حمیدہ نعیم کا تعلق کسی پارٹی سے نہیں ہے, حمیدہ نعیم صاحب اگر مختصراً آپ اس میں کچھ ایڈ کرنا چاہیں.
کس بات پر؟
کہ یہی کہ بی جے پی اور پی ڈی پی جو ہے
جی,
اس کے موقف پر کہ آپ سمجھتی ہیں جو ابھی اندرابی صاحبہ نے کہا کہ پی ڈی پی جو ہے اس نے اپنا موقف تبدیل کر لیا, لیکن وہ تو حکومت ہی ختم ہو گئی نا, وہ جو ایک الحاق تھا وہ تو ختم ہو چکا ہے, اب تو یہ نیا الیکشن آ رہا ہے اور نئی ساری چیز ہے, آپ کیا کہتی ہیں اس پہ؟
بیسیکلی بی جے پی کے ایجنڈے پہ ہمیشہ یہ تھا, اور جب پی ڈی پی نے ان کے ساتھ الحاق کیا, وہ الائنس بنائی, سارے کشمیر اس کے خلاف تھے, مطلب کم سے کم ایک الیوژن تھا جو پی ڈی پی ہے, یہ ریجنل پارٹی ہے, یہاں کی پارٹی ہے, جو اس کا ماخذ کیا ہے اس پر اس وقت میں بحث نہیں کروں گی, وہ کہاں سے آئی ہے کیا ہے, لیکن ایک الیوژن تھا, ایک دھوکا تھا کہ لوکل ہے, لیکن انہوں نے اگینسٹ دی وشز آف آل کشمیریز بی جے پی کے ساتھ گٹھ جوڑ کیا, اور پھر کہا ہم نے ایک الائنس کا ایک ایجنڈا بنایا ہے جس میں کشمیر کا ریزولوشن ضروری ہے, پھر اس پر کوئی بات نہیں ہوئی, پھر کہا ہم اتنے پیسے لائیں گے, فلڈ والے یہاں تھے ان کو آج تک ان کی کوئی مطلب کوئی ہیلپ نہیں ہوئی. بیسیکلی جو یہاں کی جو پارٹیز ہیں انہوں نے, یہ صحیح ہے, انہوں نے پاور کی خاطر, دو الیوژن آف پاور کی خاطر دلی کا ہمیشہ ساتھ ہے, دے ہیو بین پپٹ گورنمنٹس, اس لیے دلی والوں نے جو چاہا وہی کیا. یہ جو ہماری اسمبلی ہے اس کو ایک پوٹنٹ فورس بنایا تو ہم سینٹرل لاز یہاں انفورس کرنے کے لیے, لیکن جہاں تک امپاورمنٹ آف پیپل ہے کشمیر میں اس کا کوئی ویلیو نہیں ہے. اس وقت جو بھی یہ ریزولوشن جائے کہ سپوزنگ ایم سی نے آٹونمی ریزولوشن پاس کیا تھا, بی جے پی گورنمنٹ نے اس کو ڈسٹ بن میں پھینکا, یہ ان کی حیثیت ہے. یہاں آج یہ جو کولیبریٹ کرتی ہے دلی کے ساتھ, ان پارٹیز کو بھی انہوں نے زیرو آج بنایا ہے, اسی لیے آج بڑھ چڑھ کر اب یہ 7370 کی بات کریں, 35A کی بات کریں, کیونکہ ان کو بھی ان کی حیثیت بھی بالکل ختم کر دی بی جے پی نے.
اچھا تو یہاں پر میں آپ نے جو
رکھتی تھی, لیکن انہوں نے ان کو بھی اپنی اوقات دکھائی کہ تم کچھ بھی نہیں.
اچھا ہم پروفیسر حمیدہ صاحبہ, میں یہاں پہ یہ چاہوں گی جی, میں ایک سوال پوچھنا چاہوں گی. آپ ہی نے جو بات کہی کہ امپاورمنٹ جو ہے عوام کا, جو ہے کشمیری عوام کا, میں اب آپ سب سے باری باری یہ پوچھوں گی سارا حیات, کہ ایک چیز اپنے اس میں بتائیے, آپ کا جو بھی انتخابی منشور ہے اس میں, مینیفیسٹو میں, اور اس کے بعد غلام نبی صاحب, پھر ڈاکٹر درخشاں, کہ عوام کی, کشمیری عوام کی جو امپاورمنٹ ہے اس کے لیے کیا چیز آپ کے سب سے نمایاں ہے, آپ کا جو انتخابی منشور ہے اس میں, سارا حیات جی, سارا حیات آپ کی آواز نہیں آئی, میرا خیال ہے سارا حیات کا فون غالباً چیت کٹ گیا. تو غلام نبی ملک صاحب آپ اگر اس کا جواب دیں, ہم سارا کو دوبارہ ملاتے ہیں.
ہاں دیکھیے, جہاں تک آپ نے آپ کے اس سوال کا تعلق ہے, میں دوبارہ یہ سننا چاہوں گا کیا آپ نے سوال کیا تھا. ہیلو
جی جی,
ہیلو
جی, یہ غلام نبی صاحب,
سوال
یہ تھا کہ ابھی پروفیسر حمیدہ نعیم بات کر رہی تھی کہ اصل چیز جو ہے وہ کشمیر کے عوام کو امپاور کرنا ہے, یعنی انہیں با اختیار بنانا ہے. تو جو آپ کا انتخابی منشور ہے, بہت مختصر کیونکہ ہمارے پہ بمشکل 6 منٹ باقی ہیں, آپ کے منشور میں کیا چیز ہے جو کشمیری عوام کو با اختیار بنانے کے لیے؟
بالکل, دیکھیے جہاں تک ہماری, میں نے اس سے پہلے بھی گزارش کی تھی, مطلب ہم سمجھتے ہیں, دیکھیے ہم پچھلے 3 دہائیوں سے یہاں خون بہ رہا ہے, بہت نوجوان مرے, بہت لوگ مرے, یہاں کے لوگ بھی مرے, ملک کے بھی مرے, وہ فوجی یا
اس میں تو بہت بات ہو گئی, میں صرف آپ اس میں پوائنٹ اگر آ جائے,
مگر ایک بات, مطلب اس سے آج تک نقصان ہوا نا, اس کے بجائے ہم سمجھتے ہیں کہ جو کانسٹیٹیوشنل گارنٹیز ہماری اسٹیٹ کو ملی ہے ان دا اکارڈ آف ایکسیشن 1947-1948, اس میں جو گارنٹیز ہے ہماری 370 کے اندر, وہ جموں کشمیر کو ملے, اور اس کا حصہ برابر کا ملے جموں کو بھی، کشمیر کو بھی اور لداخ کو بھی، اور اس کے مطابق ڈیولپمنٹ کا موقع ملے، ایک بات. دوسرا مطلب جو 35A ابھی مطلب جو باتیں چلتی ہیں کہ 35A سے صرف کشمیری عوام کو فائدہ ہے، ریئلٹی یہ ہے کہ یہ مہاراجا ہری سنگھ کا 1932 کا قانون ہے. یہ کسی شیخ خدا نے، کسی بخش غلام احمد نے، کسی نے، کسی کشمیری لیڈر نے یہ قانون نہیں بنایا ہے. یہ 52 ایگریمنٹ میں پھر شامل کر کے 370 کا پارٹ بنایا گیا ہے اسے. لہٰذا یہ کسی مطلب نہ کوئی مسلم ہندو وغیرہ کا معاملہ اس میں ہے نہیں. اسے چھیڑنا بالکل غلط بات ہے. اسے ایک طرف چھوڑا جائے اور پولیٹیکلی یہ جو یہاں کے اسٹیک ہولڈرس ہیں اس میں مین اسٹریم پارٹیز بھی ہیں، اس میں سپریٹسٹ بھی ہیں، اس میں انڈیویجولس بھی ہیں، اس میں سوشل آرگنائزیشن بھی ہیں. سبوں کے ساتھ ڈائلاگ شروع کیا جائے اور یہ جو مارا ماری ہے اسے بند کیا جائے، افسپہ ہٹایا جائے اور پاکستان کے ساتھ ڈائلاگ کیا جائے.
بہتر. میں اب آپ سے کہوں گی بس. ٹھیک ہے، آپ کا یہ پوائنٹ ہم نے نوٹ کر لیا جو آپ نے بتایا. سننے والوں کی بھی سمجھ میں آ گیا ہوگا کہ بنیادی چیز یہی ہے. میں ڈاکٹر درخشاں اندرابی سے پوچھوں گی یہی بات کہ آپ کا جو انتخابی منشور ہے اس وقت کشمیر کے لیے، اس میں سب سے زیادہ جو آپ سمجھتی ہیں کہ عوام کو جس سے فائدہ ہوگا وہ کیا چیز ہے؟
جو ہمارے ایجنڈا میں ہے، جو ہم نے پچھلے آپ نے کیونکہ ایجنڈا پہ ہی بات ہو رہی ہے، تو نوجوانوں کے لیے نوکریاں ہیں، ڈیولپمنٹ ہے، جو پردھان منتری کی سکیمز ہیں وہ گھر گھر تک پہنچنی ہے. تو یہی ہے کیونکہ زیادہ سے زیادہ ضرورت جو آج کل جموں کشمیر کو ہے وہ یوتھ ان ایمپلائڈ ہے، ان کو امپلائمنٹ چاہیے، اس پہ ذرا دھیان دینا ہے، تبھی ہم جموں کشمیر کو خوشحال دیکھ پائیں گے. اور حالات سدھارنے کے لیے جو بھی باتیں ہوں گی، جو بھی ایجنڈا میں بات ہے وہ لاگو کی جائے گی.
اچھا، اور وحید الرحمان صاحب واپس آ گئے ہیں، پی ڈی پی کے جو لیڈر ہیں. جی وحید الرحمان صاحب، آپ کی پارٹی کا کیا ایجنڈا ہے اس میں؟
دیکھیے، ہماری پارٹی کا جو یہاں اکنامک ڈیولپمنٹ کے لیے بند ہے وہ یہ ہے کہ یہاں کے روڈس جو ٹریڈیشنل روڈس ہیں ساؤتھ ایشیا سینٹرل ایشیا کے ساتھ، ان کو ریوائو کیا جائے. کرگل اسکردو کی بات ہم کرتے ہیں، مظفر آباد کی راولا کوٹ کی بات کرتے ہیں، سیال کوٹ کی بات کرتے ہیں، تو تاکہ یہ جو سینس آف سیز ہے لوگوں میں پولیٹیکل امپاورمنٹ کے ساتھ ساتھ ایک اکنامک امپاورمنٹ بھی ہو. کیونکہ جموں کشمیر کا جو بیسکلی اسٹریٹجک لوکیشن ہے وہ ساؤتھ سینٹرل ایشیا کے سینٹر میں پڑتا ہے اور یہاں سے ہی پورا جیسے سی پیک بن رہا ہے. تو ہم لوگ چاہتے ہیں کہ ہندوستان، پاکستان، سینٹرل ایشیا کے ساتھ جتنا بھی کنیکٹیوٹی ہو وہ جموں کشمیر کے تھرو ہو، اور ہماری اس جغرافیکل امپورٹنس کا مطلب ہمیں اکنامک فائدہ بھی ملے. اسی سے سینس آف پیس بھی ہوگا، امپاورمنٹ پولیٹیکلی بھی ہوگی اور اکنامکلی بھی ہوگی. یہاں ٹریڈ سینٹر بنے گا، فری ٹریڈ یون بنے گا ایک، اور اسی طریقے میں ہم چاہتے ہیں تاکہ یہاں پہ سارک لیول کے جو انسٹیٹیوشنس ہیں وہ یہاں پہ بننا چاہیے تاکہ اس پورے کانٹیننٹ کے یہاں پہ سٹیکس ہو، پیس سٹیکس ہو.
درست. اچھا، سارا حیات شاہ جو ہے ان کا فون کٹ گیا اور کوشش کر رہے ہیں، ملا نہیں. میں پروفیسر حمیدہ نہیں، میں آپ سے اب ایک مختلف سوال پوچھنا چاہوں گی. ظاہر ہے کہ پوری چاہے وہ انتخاب ہو، اکانومی ہو، سیاست ہو، عورتوں کا ایک بڑا حصہ ہے. تو کشمیر میں آپ کو خاص طور پہ نوجوان خواتین میں کس حد تک خواہش نظر آتی ہے پولیٹیکل جو پروسیس ہے اس کا حصہ بننے کی؟
یہاں کوئی فیوچر نہیں ہے کسی بھی پالیٹکس، پازیٹیو پالیٹکس کو، جو وچ از کنیکٹڈ وتھ پیپل، مطلب کریٹو پولیٹیکل پارٹیسپیشن جو ڈیموکریسی میں ہے اس کے لیے اس کے چانسز یہاں زیرو ہے. آپ کو تو دلی کے کولیبریٹر بن کے آپ الیکشن لڑ سکتے ہیں. ایز اے کشمیری جو انڈیپینڈنٹ رائے رکھتا ہے، جو کشمیر کا بھلا چاہتا ہے، اس کے لیے کوئی فیوچر یہاں ہے نہیں جب تک مسئلہ کشمیر حل نہ ہو. اس لیے میں نہیں دیکھتی ہوں کہ کہیں کوئی انتھیوزیزم ہے لڑکیوں میں یا اس طرح کا، کیونکہ یہاں وہ فیوچر ہے. وہ دیکھتے ہیں نا کہ مطلب جب غریت والے لڑتے ہیں ان کا ایک موقف ہے تو ان کو کیا کرتے ہیں. اس لیے اس عذاب کے لیے سارے لوگ تیار نہیں ہیں، لیکن جو دلی کے کولیبریٹر بنتے ہیں تو ان کے لیے میدان ہے. لیکن میں نے کہا کہ اب کی بار بی جے پی نے ان کو بھی ایمینسپیٹ کیا ہے، بالکل امپورٹنٹ بنایا ہے، یہ واضح ہے. اسی لیے تو آج یہ بڑھ چڑھ کے 370 کی بات کر رہے ہیں، 35، جبکہ یہی لوگ ہیں جنہوں نے اس کو ایروڈ کیا ہے.
اچھا، تو ڈاکٹر درخشاں صرف 35 سیکنڈ ہے ہمارے پاس، اگر آپ کچھ کہیں اسی بارے میں خواتین کے پاس.
دیکھیے نعیمہ جی جیسا کہہ رہے ہیں، کیونکہ ان کا جو ہمیشہ رہا ہے موقف الگ رہا ہے، हम उसकी तरफ नहीं जाएंगे, लेकिन जो पॉलिटिकल प्रोसेस रहा है 1947 से डेमोक्रेसी का रहा है उसमें तो सारी पॉलिटिकल पार्टियां हिस्सा लेती आ रही हैं और लेती रहेंगी, तो इसमें चाहे पीडीपी है
नहीं, खवातीन के लिहाज से मैं पूछना चाह रही हूँ, खवातीन
अच्छा खवातीन के लिहाज नहीं, हर एक अभी आप सारा से बात कर रही थी, आप मुझसे बात कर रही हैं, आप महबूबा जी से बात कर रही हैं, हमारा ये है कि पार्टियों में आना चाहती हैं और लड़कियों का फ्यूचर जम्मू कश्मीर में बहुत अच्छा है, जो काम करना चाहते हैं लोगों के लिए तो उनके लिए मैदान वसी है और लोगों के लिए हमें काम करना है, चाहे कैसे भी करना है हमें अपने लोगों के लिए काम करना है।
बहुत शुक्रिया समीना, आप गुफ्तगू रहते भारत के जेर इंतजाम कश्मीर में इंतखाबात, इसमें मुख्तलिफ पार्टियों का मैनिफेस्टो, बुनियादी मसाइल और एहतजाज, इसमें शिरकत की सारा हयाज शाह ने, स्पोक्स पर्सन है जम्मू एंड कश्मीर नेशनल कॉन्फ्रेंस की गुलाम नबी मलिक साहब, लीडर हैं कम्युनिस्ट पार्टी ऑफ इंडिया के डॉक्टर दरख्शां अंद्राबी साहिबा, बीजेपी की रहनुमा है प्रोफेसर हमीदा नईम साहिबा जो कि यूनिवर्सिटी ऑफ कश्मीर से इनका ताल्लुक है, तजिया कार हैं, और वहीदुर रहमान साहब जो कि पीपल्स डेमोक्रेटिक पार्टी के यंग लीडर्स में शामिल हैं। इसके साथ ही शहनाज अजीज को और अंजुम हैदर गिल को इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है। आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं, पता है www.urduvoa.com।
अमेरिका में इनफरादी बुक स्टोर्स, डेबरा ब्लॉक की रिपोर्ट के साथ मैं हूँ यास्मीन जमील। अमेरिका में पास पड़ोस के इलाकों में छोटे छोटे और इनफरादी बुक स्टोर्स को ऐसे मकामात ख्याल किया जाता है जहां आप नई किताबों से मुतारिफ हो सकते हैं और साथ ही आपको वहां नए दोस्त भी मिलते हैं। ताहम तकरीबन 20 साल पहले उनमें ये तब्दीली आई कि बड़े चेन बुक स्टोर्स और ऑनलाइन किताबों की फरोख्त की बिना पर ऐसे स्टोर्स तेजी से बंद होने लगे, लेकिन फिर 10 साल बाद ये हुआ कि इनफरादी बुक स्टोर्स फिर से वापस आने लगे और अब फल फूल रहे हैं और हर साल उनकी तादाद में इजाफा भी हो रहा है। वॉशिंगटन के इलाके में वॉइस ऑफ अमेरिका की डेबरा ब्लॉक ऐसे ही दो स्टोर्स में गईं जहां उन्होंने ये देखा कि ग्राहक इस बात पर खुश थे कि ये स्टोर्स उनके अपने मोहल्लों में कायम किए गए हैं। इनमें एक स्टोर आर्लिंगटन के मशहूर इलाके में वाकई है। यहां उनकी मुलाकात एक ऐसी ग्राहक से हुई जिसे ये बात पसंद है कि स्टोर में वसी मौजूदात पर किताबें दस्तियाब थीं। उनमें रोमानी नावलों से लेकर खाना पकाने की तरकीब बताने वाली किताबें और शोहरा याफाक शख्सियतों की सवाने तक मौजूद हैं। इस दुकान में आपको बहुत से मौजूदात पर किताबें मिलेंगी। ये अल्फाज थे आर्लिंगटन के एक बुक स्टोर पर आने वाली एक खातून ग्राहक के। वॉशिंगटन से मुतसिल शिमाली वर्जीनिया में एक खुशहाल इलाके में 8 साल पहले एक बुक स्टोर खुला। उस स्टोर में आने वाली एक ग्राहक लेलिया नेबकर को यहाँ आना इसलिए पसंद है कि उसे दूसरे ग्राहकों से बातें करने का मौका मिलता है और वो उनकी अदबी दिलचस्पियों के बारे में उनसे तबादला ख्याल कर सकती हैं। मेरा ख्याल है कि लोगों के लिए ये एक अच्छी जगह है जहां वो पड़ोसियों और दोस्तों के तौर पर इकट्ठे हो सकते हैं। और इन्हीं ग्राहकों में चैली मूर भी हैं जिन्हें ये बात पसंद है कि आपको जाती तवज्जो मिली है। उनके अल्फाज मेरा ख्याल है कि वो उन किताबों पर तवज्जो देते हैं जिन्हें लोग पढ़ना पसंद करते हैं। उनके बुक क्लब्स भी हैं, लिहाजा महज ऐसा नहीं कि ये एक ऐसी जगह है जहां लोग सिर्फ किताबें खरीदने आते हैं, बल्कि ये एक ऐसी जगह है जहां कम्युनिटी भी नशोनुमा पाती है। ये अल्फाज थे एक बुक स्टोर पर आने वाली ग्राहक चैली मूर के। अपनी जुबू हाली के बाद 2009 और 2015 के दरमियान इन स्टोर्स की तरक्की की रफ्तार 35% तक हो गई। गुज़िश्ता साल पूरे अमरीका में 2400 बुक स्टोर्स में किताबों की फरोख्त तकरीबन 5% बढ़ गई। ऐसा ही एक स्टोर अलेक्जेंड्रिया के इलाके में 11 साल पहले शुरू हुआ जहां बेशतर बच्चों के लिए किताबें दस्तियाब हैं। इस स्टोर की मालिक एलन क्लाइन का ख्याल है कि उनकी कामयाबी का एक पहलू ये है कि मुतनव्वो आबादी वाले इस इलाके में वसी मौजूदात पर किताबें मुहैया की गई हैं। वो कहती हैं,
इन दिस कम्युनिटी वी हैव अ लॉट ऑफ मिक्स्ड रेस फैमिलीज
اس کمیونٹی میں ملی جلی نسلوں کے خاندان آباد ہیں، لہٰذا ہم ان کی ضرورتوں کو پورا کرنے کی کوشش کر رہے ہیں، اور یہ دیکھ کر اچھا لگتا ہے کہ بہت سی کتابوں میں ملی جلی نسل کے کردار پائے جاتے ہیں۔ ایک اور گاہک سیرا ریڈل کو یہ بات اچھی لگتی ہے کہ یہاں انتخاب کے لیے بہت کچھ ہے۔
You just can't really browse on the internet. You know, I like to be able to browse.
آپ انٹرنیٹ پر صحیح معنوں میں اتنا کچھ نہیں دیکھ سکتے۔ مجھے اپنی آنکھوں سے براہ راست چیزوں کو دیکھنا اور چھانٹنا اچھا لگتا ہے۔ یہ الفاظ تھے ایک گاہک سیرا ریڈل کے۔ ان بک سٹورز کی ایک اور خاص بات یہ ہے کہ یہاں کتابوں کے علاوہ بھی کچھ اور سامان فروخت کے لیے رکھے گئے ہیں۔ مثلاً یہاں آپ کو مشروبات اور چاکلیٹ وغیرہ بھی مل جائیں گے۔ گاہک جب یہاں آتے ہیں تو کتابوں کے ساتھ اسی طرح کی اشیاء بھی اپنے ساتھ لے کر جاتے ہیں، جو مالکان کے لیے اضافی منافع کا سبب بنتی ہیں۔ یہاں آپ کی ملاقات اکثر کتابوں کے مصنفین سے بھی ہوتی ہے، اور کتابوں پر ان کے دستخط حاصل کیے جا سکتے ہیں۔ ایسی ہی ایک مقامی مصنفہ این جی کم کا کہنا ہے، یہ اس بات کے اظہار کا ایک انوکھا طریقہ ہے کہ ہم ایسی جگہوں کو پسند کرتے ہیں اور ہم یہ چاہتے ہیں کہ اسی طرح اپنا کام جاری رکھیں۔ یہ الفاظ تھے ایک مقامی مصنفہ این جی کم کے۔ ایسے افراد کے لیے جو مطالعے سے دلچسپی رکھتے ہیں، اس طرح کے چھوٹے موٹے بک سٹورز گویا ایک متبادل رہائش گاہ کی حیثیت بھی رکھتے ہیں۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔